नमस्कार, उज्यालो 90 नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको कार्यक्रम श्रुति सम्वेकमा प्राविधिक साथी दिनेश निरोलासँगै म अच्युत घिमिरेको स्वागत छ। श्रुति सम्वेकको मंगलबारको श्रृंखलामा हामी आजदेखि नयाँ उपन्यास लिएर आएका छौं। पुरूषोत्तम दाहालको उपन्यास शान्ताको वाचन हामी आजदेखि मंगलबारका श्रृंखलाहरूमा गर्छौं। पुरूषोत्तम दाहालबारे प्राध्यापक डाक्टर कुमार प्रसाद कोइराला लेख्नुहुन्छ, उपन्यासकारले तिनै निजी अनुभूति र पारिवारिक वृत्तका कुरालाई मानव मात्रका सामान्यजनका कुरा बनाएर प्रस्तुत गरेका छन्। त्यसैले यसले आख्यान र यथार्थको विभेदक रेखा मेटिदिएको छ। यो पढ्दा पुरूषोत्तमको जीवनी दैनिकी संस्मरण जस्तो नलागेर उपन्यास पढे जस्तो लाग्छ। वास्तविक विषय उपन्यासको कथानक भएर वास्तविक व्यक्ति उपन्यासका पात्र वा चरित्र बनेर वास्तविक परिवेश औपन्यासिक परिवेशमा रूपान्तरित भएर पाठकका मनस्थितिमा पुगेका छन्। यसको शैली वर्णनात्मक छ, शैलीमा कतै कतै तार्किकता, विश्लेषणात्मकता र व्यङ्ग्यात्मकता पनि झल्किन्छ। पुरूषोत्तम दाहालको उपन्यास शान्ताको पहिलो श्रृङ्खला अब वाचन सुरु हुन्छ। हजुरबा, तपाईँको पुनर्जन्मको पहिलो वर्ष पुगेकोमा समृद्ध, स्वस्थ, सक्रिय र दीर्घ जीवनको कामनासहित बधाई छ। सानो छोरी अनुसा डाक्टर प्रसादको दीर्घायुको कामना गर्दै आफ्नी आमा शान्तालाई भन्दै थिए, आमा तपाईँले गरेको महान कामको आज एक वर्ष पूरा भएको छ। तपाईँको कलेजाबाट पुनर्जीवन प्राप्त गर्नुभएका हजुरबा एक वर्षको हुनुभयो। हिजोको उहाँको आयु अब गणना नगर्दा पनि हुन्छ होइन? यतिखेर काठमाडौँको जाडो पोहोरचाल जस्तै छ, बाहिर कुहिरो डम्म छ। एका बिहानै उठेर सानी आज अत्यन्त रोमाञ्चित हुँदै पोहोरको यातना र पीडालाई बिर्साउने प्रयास गर्दैछ। सानीले पीडा बिर्साउन खोजे पनि उत्तमदा सहसा त्यो भयानकतालाई विस्मृतिको गर्भबाट बाहिर ल्याउन लाग्छ। उसको भित्री चेतन मनको कुनै कुनामा बसिरहेको त्यो यातनापूर्ण विगतलाई क्रमशः स्मरण गरिरहेको छ। त्यस दिन अनायास तरङ्ग भेदन गर्दै उसका कानमा करुणापूर्ण तर दृढ शब्दहरू प्रतिध्वनित भए, म पुनर्जीवन दिन तयार छु, चिन्ता नगर्नुहोस् मामा, म तपाईँलाई बचाउन मेरो कलेजो दान गर्न सक्छु। शरीर त माटो, हावा, पानी, धूप र अरू अस्थायी पदार्थको पिण्ड बाहेक केही पनि होइन। अरू पदार्थ सरह शरीर पनि माटोमा मिल्ने हो। कृति, रचना अनि योगदान त हुन् सदा बाँचिरहने। अरू अस्थायी पदार्थ जस्तै शरीर आउँछ, टुक्रिन्छ, कुच्चिन्छ, भाँचिन्छ, पलाउँछ, जोडिन्छ। मलाई थाहा छ मामा, मेरो र तपाईँको रक्त समूह एउटै हो, ओ पोजिटिभ। उत्तमदा टेलिफोनको यो एकहोरो संवाद सुनिरहेको थियो। उसको सर्वाङ्ग प्रकम्पित हुने गरी पत्नी शान्ता आफ्नो कुनै अङ्गदान गर्न सक्ने दृढता व्यक्त गर्दै थिइन्। उत्तमदालाई सन्दर्भ अनुमान गर्न कठिनाइ परेन। शान्ताका मामा डाक्टर प्रसाद कलेजो क्यान्सरबाट आक्रान्त भएको जानकारी आएको थियो। त्यो जानकारी धेरैतिरको दौडधुप पश्चात उत्तमदाका घरमा पसेको रहेछ। मामा डाक्टर प्रसाद र भान्जी शान्ताको फोन संवादले यही भनिरहेको थियो। मङ्सिर अन्तिम हप्ता, काठमाडौँमा चिसोको कम्पन सुरु भइसकेको हुन्छ। अधिकांश खण्डमा हुस्सु लाग्न छाडे पनि घामको तापले चिसाको प्रतापलाई रोक्न सक्दैन। त्यसमा पनि थोरै जग्गामा बनेको तुलनात्मक रूपले होचो घर चारैतिरका अग्ला घरहरूको चेपमा परेपछि गर्मीमा चिसो हावा र जाडामा तातो घाम बिरलै मिल्छ। शान्ताको घरका चारैतिर अग्ला घरहरू छन्। ती घरहरू कोठामा उज्यालो छेक्ने पर्खाल र चिसो भित्राउने ढोका जस्ता भएका छन्। समृद्धहरूका लागि तातो चिसो फरक पर्दैन। तातोमा कुलर र चिसोमा हिटर घरदेखि सडक सवारीसम्म चल्छ। शान्ताका घरमा त्यस्तो केही छैन। चिसो मौसम सुरु हुनासाथ नुहाउन, लुगा धुन, भाँडा माझ्न सङ्कटले छोप्छ। यस्तो सङ्कट टार्ने क्षमता उत्तमदासँग छैन। बिहानभरि सिराकमा पोको पर्दै उत्तमदा लेखिरहन्छ कि सिउ सिउ काँप्दै कम्प्युटरसँग खेल्न बस्छ। शान्ता र उत्तमदाका दुई सन्तान छन्, छोरा अनिमेष र छोरी अनुसा। गरिबी अभावसँग सङ्घर्ष गरिरहेको यो परिवार बाहिरियाहरूका लागि सम्भ्रान्त देखिन्छ, किनकि उत्तमदाको सार्वजनिक जीवन बृहत क्रियाशील छ। शान्ताले आफ्नो मामालाई पुनर्जीवन दिने वचन दिइन्। उनी आफ्नो भनाइप्रति चट्टान जस्तै अटल रहन्छन्। अब उनको निश्चयलाई डगमग गराउने क्षमता कि उत्तमदा अथवा उनकी आमा मायादेवीमा मात्र छ, अरू कसैमा उनको त्यति भर हुँदैन। अथवा नेपालगञ्जकी सबला सानीमा वा गट्ठाघरकी अञ्जुश्रीले भनेकामा उनी केही विश्वास गर्छिन्। मानव शरीरमध्ये सबैभन्दा प्रिय हुन्छन् मुटु र कलेजो। मानिसको शरीरभित्र सर्वाधिक सुरक्षित र संवेदनशील घेरा हुन्छ यी अङ्गको। प्रकृति भनौ कि रचनाकार ईश्वर, जसले गरे पनि शरीरको निर्माण आश्चर्य र अद्भुत कल्पनाशीलताको परिणाम हो। शरीर रचना गर्ने कलाकार भनौ कालीगढ संसारको सबैभन्दा महान र बुद्धिमान आविष्कारक हो। उत्तमदालाई यस्तै लाग्छ, यस्तो गम्भीर र संवेदनशील अङ्गदान गर्ने निर्णय भावुकता, कठोरता, विवेक, विनयशीलता, क्षणिक आवेग, उत्तेजना, साहस, संवेदना र प्रेम, प्रतिशोध, अहंकार, मूढता, विनम्रता जे पनि हुनसक्छ। उत्तमदालाई लाग्यो यति ठूलो निर्णय सुनाउन अघि शान्ताले किन कुनै सल्लाह लिनन्। के कलेजो प्रत्यारोपण हुनसक्छ? आँखा र मृगौला प्रत्यारोपण भएको उत्तमदालाई थाहा छ, तर कलेजो प्रत्यारोपण? अभिभूत, सशंकित, आहत उसका मनमा अनेक प्रश्नहरूले आफूलाई प्रस्तुत गर्दछ। आफ्ना सन्तानलाई अत्याधिक प्रेम गर्दा आमाहरू भन्ने गर्छन्। मेरो कलेजाको टुक्रा हो यो, अर्थात् जीवनको अभिन्न अङ्ग। तर शान्ताले यति सजिलै आफ्नो अभिन्न अङ्गलाई चिर्ने र टुक्रा पार्ने कठोर निर्णय किन गरिन्? कसरी गरिन्? के मामा डाक्टर प्रसादलाई सान्त्वना दिन, मामाको जीवन दियो केही दिन बोलोस् भन्ने अभिप्रायले यस्तो वचन दिँदैछन् कि? यस्तो कठोर निर्णय पछाडिको कारण के हुन सक्छ? करिब छ दशक पार गरिसकेका डाक्टर प्रसाद आफ्नी भान्जीको यो संवेदनायुक्त तर कठोर निर्णयका पक्षमा होलान्। आफ्नो अनिश्चित जीवनको केही उज्याला दिनहरू लेख्ने चाहना र मानिसमा हुने जिजीविषा प्रेरित भएर भान्जीको शरीर चिर्न र केही अंश आफूमा सार्न तयार होला नि त डाक्टर प्रसाद। शान्ताले शरीर काटेर दिए पनि डाक्टर प्रसाद बाँच्ने सम्भावना कति छ? कतै भान्जीको जीव चिरिने र मामाको शरीर स्पन्दनहीन हुने त होइन? बिरामी रहेकी आमाको रेखदेखमा बस्नुपर्ने सन्तानहरूको भविष्य र शान्ताको आफ्नै बाँकी जीवन कस्तो होला? कसरी धानिन्छ होला परिवार? र सबैभन्दा ठूलो प्रश्न त डाक्टर प्रसादका आफ्नै परिवारका अंश र खाने हकवालाहरूले उनलाई किन बचाउन चाहिरहेका छैनन्? उनीहरू किन अङ्ग दिन खोजिरहेका छैनन्? कि डाक्टर प्रसाद परिवारका प्रिय नभएर हो? कि डाक्टर प्रसादप्रति माया नभएर हो? कि डाक्टर प्रसादको उपस्थिति नभएर हो? किन होला? यी सबै डरपोक छन् कि स्वार्थी? अनगिन्ती प्रश्नहरू देखेर उत्तम दाका मनमा तुफान झैँ उठिरहेका छन्। मनभित्र उठिरहेका शाश्वत र जीवनसँग प्रत्यक्ष जोडिएका प्रश्नहरूको तुफानलाई कतै अल्झाउने ठाउँ छैन। तुफान रोक्ने क्षमता उसको छैन। मन हाहाकार गरिरहेछ। बिहानीको चिसो सिरेटो उसको टाउकामा ठोकिन पुग्छ। उत्तमदाको टाउकामा टोपी नभएको अवसर छोपेको छ सिरेटोले। उत्तमदाको टाउको खाली भएको धेरै भयो। टाउकाको कवच मानिने केस क्रमशः विस्तार हुँदै गए। कहिले टाउको शून्य भयो पत्तै भएन। टाउकाको कवच खुस्किएपछि घाम, पानी, चिसो, हावा सबैले शक्तिअनुसार आक्रमण गर्छन्। उत्तमदा सानैदेखि टोपीमा बानी परिरहेछ, त्यसैले आक्रमणकारीहरू समय पर्खेर बस्ने गर्छन्। अहिले टोपी नभएको मौका पारेर चिसो सिरेटाको आक्रमण सुरु भएछ। उत्तमदा सिरकमा कतै अल्झिएको उलन क्याप खोज्छ र टाउकामा राख्छ। उसको झरपट्टि बढिरहेछ। छोरी अनुसा शान्त पल्लो कोठामा निधाइरहेकी छन्। उनका आँखामा पूर्ण निर्बोधता छ। छोरा अनिमेष बिहानै कलेज हिँडिसकेका छन्। छोरी दिउँसोको कलेजमा प्लस टू पढ्दैछन् भने छोरा इन्जिनियरिङ। छोरीको सपना आर्किटेक्टको डिग्रीसँग जोडिएको छ। दुई सन्तानकी आमा जसले 40 वसन्त पार गरिसकेकी छिन्, यिनले किन यस्तो साहस देखाउँदैछन्? यो प्रश्नको उत्तर खोज्न ऊ असमर्थ छ। उसको मन विचलित छ। विचलित मनलाई कतै स्थिर गर्ने बहाना खोज्दै उत्तमदा टेलिभिजनका च्यानल घुमाउन थाल्छ। कतै समाचार, कतै सिनेमा, कतै प्रहसन, कतै खेल, कतै विचार, कतै धर्म फनफन्ती घुमिरहन्छ उसको हातको रिमोट। मन स्थिर र शान्त भए पो कुनै विषयमा ध्यान केन्द्रित हुन्छ, मन लाग्छ। मन चञ्चल र अशान्त हुनुको अर्थ नै अस्थिरता हो। उत्तमदा ओछ्यानबाट उठ्छ। चिसाले फेरि घोस्ने प्रयास गर्छ। दोसल्ला छेउमा नै रहेछ। दोसल्लाको थुप्रो छ। सम्मानका नाउँमा पाइने बर्कोलाई दोसल्ला भन्ने चलन छ। बर्को त ऊ ओढ्छ। केही थोरै भए पनि सिसाको कोचाई, चिसाको कोचाई घट्छ। कता जाउँ? उसको मनको चञ्चलता बढ्दैछ। शान्तासँग सोधौँ कि नसोधौँ छोराछोरीको भविष्य, परिवारका समस्याहरू, जीवन रहेमा आफ्नै बुढेउली र ती सबैभन्दा स्वयं शान्ताले तत्काल सहनुपर्ने भविष्यमा भोग्नुपर्ने शारीरिक यातना र मानसिक तडपन, वर्तमानमा पाउने शारीरिक र मानसिक यातनाले पार्ने गम्भीर असर, उत्तमता विचलित हुन्छ। दान सबैभन्दा उत्तम कर्म हो। प्राचीन ग्रन्थहरूमा दधिची ऋषिको दानलाई महान मानिएको छ। राजबलिको राज्यदानको कथाभन्दा पनि दधिचीको शरीरदान महिमा मण्डित रहेको छ। असल कर्मका लागि गरिने यस्ता महान दानहरूको महिमा छ। के त्यस्ता कुनै महिमाका विषयमा शान्त जानकार छिन् र तिनकै कारण आफूलाई यस्तो जोखिमको सामना गर्न तयार पार्दैछन्? शारीरिक रूपले क्रिस्काए शान्ताले यसअघि पनि पारिवारिक आर्थिक समस्या चरम रूपमा अनुभव गरेकी हुन्। उनले विगतमा भोगेका समस्याहरूले लगाएको घाउभन्दा हजारौं लाखौं गुणा बढी हुने गहिरो घाउको सामना गर्न उनी अप्रत्याशित रूपमा तयार हुँदैछिन्। खै थाहा छैन उत्तमताको चिन्ता किन बढिरहेछ। बोली थपिने व्यवहारको पीडा हो कि थप बिमारीको भयावह शङ्काले हो कि छोराछोरी र आफ्नै भविष्यको चिन्ताले हो अथवा शान्ताको हृदयविदारक पीडा अनुभूतिले हो? ऊ आफै निष्कर्षमा पुग्न सकिरहेको छैन। निष्कर्षमा नपुग्दा शरीर क्लान्त र मन अविश्रान्त परिभ्रमण गरिरहन्छ। यतिखेर उत्तमदाको मन त्यसरी नै अविश्रान्त परिभ्रमण गरिरहेछ र शरीर शिथिल हुँदै गएको छ। उसको शरीरमा केही बोझ भए जस्तो हुन्छ। के गरौँ कसो गरौँ, ऊ टोयलेटमा छिर्छ र पिसाब फेर्छ। केही हल्का अनुभव गरे पनि छटपटीको अन्त्य हुँदैन। मनभित्रको दुविधा र छटपटीसँगै उत्तमदा ओछ्यानमा पल्टियो। बिस्तारै नरम सोचहरू उसमा पलाउन थाले। यदि शान्तालाई यस्तो निर्णय फिर्ता गर्न अनुरोध गरेमा वा आदेशात्मक आग्रह गरेमा उनी निश्चित स्वीकार गर्नेछिन्। त्यसको परिणाम उनका मामा डाक्टर प्रसादको निश्चित मृत्यु हो। मृत्यु सम्झनासाथ उत्तमदा विचलित हुन्छ। मृत्युको मुखमा पुगिसकेका धेरै मान्छेलाई कालको दाँतबाट थुतेर जीवन दिइसकेका डाक्टर प्रसाद आफै केही महिनापछि कालको कालो अन्धकार गह्वरमा प्रवेश गर्दैछन् र अतीत बन्नेछन्। जन्मदा मानिस वा पशुसँग एउटा अग्लै बेग्लै साक्षी हुने गर्दछ। शिशु जन्मदा साथ सँगै आएको साथी आमाको गर्भमै रोकियो भने उसले शिशुलाई अनाथ र एक्लो गराउँदै आमालाई लिएर जान्छ। शिशुसँग साथी नजाँदा धेरै आमाहरू कालगृहमा गएका छन् र शिशु अनाथ भएका छन्। तर मृत्युसँग जाँदा कोही पनि साथी सहयात्री साथमा हुँदैन। मानिस एक्लै शरीर समेत छाडेर यात्रा गर्छ, एक्लो, नितान्त एक्लो। सधैँ मुसुक मुस्कानका साथ हाँसिरहने, चटपटे गफ गर्ने, विवाह व्रतबन्ध पूजाहरूमा खुसीले हात हल्लाइरहने, राजनीतिदेखि दर्शनका गफ गरिरहने, कुनै दिन मान्छेलाई बिजाउने गरी चषक्क घोष्ने शब्दहरू ओकल्ने, अधिकांश समय सम्मान आदर र विनम्रतापूर्वक बोल्ने डाक्टर प्रसाद आफ्नो नश्वर शरीर खरानी हुँदै हावामा उडिरहेको दृश्य हेर्दै एक्लै लुरु लुरु उज्यालो आकाशको अन्धकार सडकमा मौन र गम्भीर भएर यात्रा गर्न लागेको काल्पनिक तस्विर उत्तमदाका आँखामा नाच्न थाल्छ। जसँग हुन्छ उत्तमदा, म के गरौँ अब? अनिर्णय र दर्दपूर्ण प्रश्न उसका मुखबाट निस्कन्छ। उसको चर्को स्वरले छोरी अनिसाको निन्द्रा भङ्ग हुन्छ। सानेले सोध्छे, बुबा के भयो, किन चिच्याउनु भएको? सानेको यो प्रश्नले उत्तमदाको तन्द्रा भङ्ग भयो। उसले भन्यो, केही होइन, तँलाई भ्रम भएको हुनुपर्छ। प्रत्यक्षमा भ्रम छोरीमा होइन, उसैमा थियो। तर उसले आफ्ना भ्रम छोरीका नाउँमा स्थानान्तरित गर्ने प्रयास गर्यो। उत्तमदाका सामु दुईवटा प्रमुख प्रश्न थिए। शान्तालाई यो निर्णय रोक्न अनुरोध गर्दै शारीरिक सुरक्षा खोज्ने अथवा जीवनभर मानसिक यातनाको सामना गर्ने र डाक्टर प्रसादको मृत्युको प्रतीक्षा गर्ने, यी दुवै प्रश्न उसका लागि महत्त्वपूर्ण थिए। शान्ता फोनको रिसिभर राखेर कतै हिँडिसकेकी थिइन्। चुलो चौकाको गृहस्थी जीवन, घरमा एकजना सहयोगी प्राय कहिल्यै टुट्दैनथ्यो, तर अहिले कोही पनि छैन। घरमा बस्दै पढ्दै कोही स्नातक भएर आफ्नो खुट्टामा टेक्ने भएर हिँडे, कोही घरमा सामान टप्काएर भागे। सानो एउटी बालिका घरमा 10 वर्ष अघि आएकी थिए, 9 कक्षासम्म पुगेकी थिए। ऊ र अनुषा समवयस्क थिए, 2 वर्ष जति जेठी थिए। ऊ पनि बिहे गर्ने भनेर घर गएकी छ। उत्तमदा मानवाधिकार आन्दोलनमा काम गर्छ र नै बालश्रम विरुद्ध छ ऊ, तर घरमा पढ्न थालेपछि सबै अरू सरह काम त गर्नै पर्छ। बरु उत्तमदा काम गर्ने जाँगर चलाइरहेको हुँदैन। घरका अरू सबै सक्दो काम गरिरहेकै हुन्छन्। भान्साको काम त शान्ताकै जिम्मा छ। साने अनुसार ओछ्यान छाडेपछि भान्सामा पुगेकी हुन्छे। अनि मेरो सबैभन्दा अल्छी र लापरवाह छ, तैपनि घरको काम त चलाउनै पर्यो। शान्ता भान्सामा पुगिसकेछन्। तल भान्सामा भाँडा बज्न थाले। भाँडा बज्न थाल्नुको अर्थ हो शान्ता आफ्नो चुलो चौकोको धन्दामा लागिसकेछन्। आज भान्सामा छिर्ने जाँगर उत्तमदाको छैन, तर कुनै पनि कुरामा ध्यान दिन सकिरहेको छैन उत्तमदा। उसको मन विचलित छ। उत्तमदाले केही नबोली हातमा चिया लियो। पहिलो चुस्कीसँगै उसको मनमा मडारिरहेको प्रश्नको उत्तर भेटेला कि जस्तो लाग्यो। उत्तरका मसिना धर्साहरूको झलक अनुभूत हुन लाग्यो र ऊ विवेचना गर्न लाग्यो परिस्थितिको। शान्तालाई उनको निर्णयमा रोक्न सकिन्छ। यसरी रोक्दा भोलिका दिनमा मामालाई जीवन दिने महान काम गर्न पाएकामा शान्ताको मन कति कुण्ठित हुने हो। त्यो कुण्ठा बढ्दै गयो भने परिणाम सहनै नसक्ने गरी अझ भयावह हुन सक्छ। के त्यस स्थितिको सामना गर्न सकिन्छ? सम्भव हुँदैन। उत्तमता एउटा निष्कर्षमा पुग्दछ। तर भविष्यको मनोवैज्ञानिक त्रासले अहिले बिमार पत्नीलाई यन्त्रणाको अग्निकुण्डमा होम्नु र जीवनभर घाउको डोबमा बाँच्न लगाउनु कति न्यायसङ्गत र विवेकको कसीमा उपयुक्त हुन्छ? शान्ता कतै शरीर चिर्दा चिर्दै केही भइन् भने हठात उत्तमदाको हृदय विवल र आहत भयो। यस्तो कल्पना सुन्नासाथ उसको शरीरमा तीव्र कम्पन छुट्यो। शरीर आफै लल्याकलुलुक भयो। उसको आँखामा ज्योति हराए जस्तो भयो। सम्पूर्ण अस्तित्व डगमगाए जस्तो भयो र उभाउन्न भयो। हातको चिया उसले थपक्क भुइँमा राखिदियो। उसले अर्को निष्कर्ष निकाल्यो। शान्ताको शरीर छेदविच्छेद पार्ने, यसको संवेदनाको दोहन गर्ने, जीवनभर घाउको डोबमा बाँच्न विवश पार्ने र जीवनको स्पन्दनलाई खतरामा पार्ने अधिकार कसैसँग पनि छैन। म त्यसो हुन दिन्न। मेरो स्वार्थ मात्र होइन, छोराछोरीको कारुणिकता, शान्ताको पीडा र भविष्य यसमा जोडिएको छ। शान्तालाई रोक्ने हो भने कुनै पनि बाहना छन्। जस्तो उनी अस्वस्थ छिन्, उनको स्वस्थ भोलिको दिनमा कस्तो हुन्छ? शान्ताको स्वास्थ्य झन खराब भयो भने त्यसको जिम्मा कसले लिने? भविष्यमा शान्ता कलेजाकी रोगी भइन् भने त्यो कसको जिम्मेदारी हुने? कदाचित उनी कलेजो दान गर्ने अभियानमा केही भइन् भने? अनि यस अवस्थामा साना छोराछोरीहरूको भविष्य र उनीहरूमा पर्ने असरलाई कसरी समाधान गर्ने? आदि इत्यादि। यसरी रोक्ने हो भने भोलिका दिनमा कहिले नमेटिने कलङ्कको दाग उत्तमताको निधारमा लाग्नेछ। महाभारतका अश्वत्थामाका निधारमा बाल हत्याबाट अभिशप्त घाउ जस्तै हुन सक्छ उत्तमताको जीवनयात्रा। शान्ताका मावलीहरूले, शान्ताका ठुल्यामा, सानीआमाका परिवारले, डाक्टर प्रसादकी पत्नी, छोरी र उनका भविष्यका सन्ततिहरूले भन्नेछन्, डाक्टर प्रसाद बाँच्ने थिए, केही समय अरू थप सेवा गर्ने थिए। उनलाई बचाउन भान्जी शान्ता आफ्नो कलेजो दिन तयार थिइन्। मासुको एक टुक्रा त हो, त्यसबाहेक के हो र त्यो? जब मासुको टुक्रा। तर उसको पति अर्थात् आफूलाई सामाजिक परिवर्तनको पक्षधर ठान्छ, मानवता र विवेकको कुरा गर्छ, जीवन अधिकार र रक्षाको कुरा गर्छ। उसैले रोक्यो। जिउको एक चोप्टो मासुको टुक्रा दिएर बचाउन सकिने मान्छेलाई बाँच्न दिएनन्। शान्ताले के दिन खोजेको हो र? एक टुक्रा मासु त हो, के हो र त्यो? उत्तमता यिनै प्रश्नको घेराबन्दीमा परे जस्तो अनुभव गर्छ। असहाय कल्पित तस्विर दृश्यमा र क्रूर अनुभूतिको छायामा आफूलाई उभिरहेको पाउँछ उत्तमदा। ऊ कुनै नातेदारको विवाह वा व्रतबन्धको झकिझकाउ टेन्ट मुनि छ। उससँग शान्ता र छोराछोरी छन्। परिचितहरू पर कुनामा बसेर केही भनिरहेका छन्। उत्तमदा र शान्तातिर उनीहरूको आँखा र औँला छन्। शरीरको भाषाबाट अनुमान गर्न कुनै अप्ठ्यारो छैन। तिनीहरू घृणापूर्वक भनिरहेका छन्, डाक्टर प्रसाद आज हामीसँग यहीँ रमाइरहेका हुने थिए, तर शान्ताले दिन खोजेको एक टुक्रा मासु समेत दिन रोक लगाउने ऊ त्यही हो। लाजै नमानी भोज खान आइरहेको छ। आफूलाई विवेकको भकारी ठान्छ ऊ त्यही हो, कालो टोपीमा उभिएको मान्छे। उत्तमदा पसिना पसिना हुन्छ त्यसबेला। आँखा लाजले, पश्चातापले, क्रोधले विवर्ण हुन्छन्। कसैसँग ऊ आँखा जुदाउन नसक्ने हुन्छ। त्यसकारण छोराछोरीले समेत अपमानित हुनु परिरहेको छ। धिक्कार सबैका मुखबाट समवेत स्वरमा उसले सुन्छ। उत्तमदा घृणा र कलङ्कको त्यस सम्भावित र काल्पनिक छायाबोधबाट आहत हुन्छ। शिथिल हतप्रभ ऊ कुनै अर्को निर्णयमा पुग्न सकिरहेको छैन। पारिवारिक यातना, शान्ताको चित्कार, छोराछोरीको पीडा, गारहस्थ जीवनमा खोजिने आनन्दको अन्त्य रोज्ने कि कलङ्क र घृणाको दावाग्निमा जीवनभर जलिरहने, त्यस प्रश्नसँग अन्ततः निर्णायक हुनु पर्यो। उत्तमदा जीवनभर कलङ्क र घृणाको दावाग्निमा जल्नुभन्दा पारिवारिक यातना र शान्ताले भोग्ने अनन्त पीडालाई स्वीकार गर्न उपयुक्त हुनेछ। उसको यो अठोट र निर्णय पश्चात केही हलुका भयो मन, केही शान्त र स्थिर भयो। शान्ताको निर्णय पुनर्विचार गर्न अब म भन्ने छैन, जे गर्छिन् मौन समर्थन गर्नेछु। उनको निर्णयको पक्ष विपक्षमा कतै उभिने छैन, तर छोरा र छोरीको मन बुझ्नुपर्छ र जरुरी पनि हुन्छ, उसले यसरी सोच्यो। उत्तमदाले शान्ताले गरेको सङ्कल्पलाई आत्मसात गर्दै आफ्नो सङ्कल्प चिन्तनका साथ नित्य कर्म पूरा गर्यो। जाडो छ, आज उसलाई नुहाउन मन लागेन। अरू जोडिएका कर्महरूभित्र परे सबै नित्य कर्महरू। कार्यक्रम श्रुति सम्वेकमा अहिले तपाईँले सुनिरहेको वाचन पुरुषोत्तम दाहालको उपन्यास शान्ताको वाचन हो। यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क।
कार्यक्रम श्रुति सम्वेगमा पुनः स्वागत छ। तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै कञ्चनपुरको रेडियो राष्ट्रिय, कालीकोटको रेडियो नयाँ कर्णाली, जुम्लाको रेडियो कर्णाली, हुम्लाको रेडियो कैलाश, दार्चुलाको नयाँ नेपाल एफएम, बैतडीको रेडियो सन्शेर, अछामको रेडियो रामारोशन, सुर्खेतको रेडियो भेरी र बुलबुले एफएम, कैलाली टिकापुर र गुलरियाको फुलबारी एफएम, कैलाली एफएम, दैलेखको ध्रुवतारा एफएम, जाजरकोटको रेडियो हाम्रो पाइला, सल्यानको रेडियो राप्ती, बाँकेको रेडियो कोवलपुर, कपिलवस्तुको रेडियो बुद्ध आवाज, गुल्मीको रेडियो रेसुङ्गा, बुटवलको रेडियो रिपब्लिकबाट श्रुति समेक सुनिरहनु भएको छ। त्यसै गरी दाङको रेडियो मध्यपश्चिम, रेडियो प्रकृति एफएम र नयाँ युग एफएम, रेडियो प्युठान, बागलुङको रेडियो सार्थी एफएम र गलकोट एफएम, गोर्खाको गोरखकाली एफएम, तनहुँको रेडियो भानुभक्त, रेडियो ढोरबाराही, रेडियो बन्दीपुर र स्मार्ट एफएम, पोखराको रेडियो तरंग, पाल्पाको पश्चिमाञ्चल एफएम र रेडियो रामपुर, रुकुमको रेडियो सिस्ने, फलेवासको रेडियो पर्वत, चितवनको रेडियो अर्पण, रेडियो त्रिवेणी र रेडियो चितवन, मकवानपुरको हेटौँडा एफएम, काभ्रे धुलीखेलको रेडियो सेफर्ड, नुवाकोटको रेडियो त्रिशुली र रेडियो जाल्पाबाट पनि श्रुति सम्वेक सुनिरहनु भएको छ। त्यसै गरी दोलखाजिरीको रेडियो हिमाली, खोटाङको हलेसी एफएम, रामेछापको रेडियो तीनलाल, रौतहटको नुन्तर एफएम, सर्लाहीको रेडियो एकता, ढुकढुकी एफएम र मुक्तेश्वर एफएम, सिन्धुलीको रेडियो सहारा, रेडियो बर्दिवास, भोजपुरको रेडियो चोमलुङमा एफएम, रेडियो तेह्रथुम, धरानको विजयपुर एफएम, जनकपुर एफएम, मोरङको रेडियो सुनाखरी एफएम, विराटनगरको रेडियो पूर्वेली आवाज, इटहरीको सप्तकोशी एफएम, झापाको एफएम मेचिट्युन्स र बिर्ता एफएम, रेडियो ताप्लेजुङ र इलाम एफएमबाट पनि एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ। श्रुति सम्वेकमा हामी आज पुरुषोत्तम दाहालको उपन्यास शान्ताको वाचन सुनिरहेका छौं। यसको बाँकी अंश वाचन अब सुनौ। शान्ता भान्सामा थिइन्। शान्ताले सोचिन्, मैले मामालाई भेट्नु पर्दछ र आज नै भेट्न जानुपर्छ। उनको मनको झट्ट प्रश्न गर्यो मनले, मामालाई मनपर्ने कोसेरी बनाएको छु होला। शान्ताकी आमा मायादेवीलाई कि सानीमा अञ्जुश्रीलाई थाहा छ डाक्टर प्रसादको रुचि। डाक्टर प्रसाद एक प्रकारले मायादेवीको काखमा हुर्केका हुन्। पूर्वी पहाड रामेसापमा जन्मेका भए पनि बडाबा कान्छाबासहित डाक्टर प्रसादको परिवार बर्दियाको गुलरियामा बसोबास गर्छ। मायादेवीको बिहे सिन्धुलीको खुर्कोटका खेत प्रसादसँग भएको भए पनि 5 दशक पहिलेदेखि उनीहरू पनि गुलरियाको गाउँमा नै बसोबास गर्छन्। डाक्टर प्रसादका 7 दिदीबहिनी र 3 दाजुभाइ छन्। 7 मध्ये मायादेवी र उनको परिवार गुलरिया पुगेको छ। 3 दाजुभाइको आवास र मायादेवीको घर करेचो जोडिएको छ। सानैदेखि यसरी माइती परिवारको एक हिस्सा जस्तै भएकी छिन् मायादेवी। मावलीतिरको सबै गुण अवगुण रुचि शान्ताका लागि नयाँ छैन र नै जानिराख्नु जरुरी छैन। उनकी आमाले ती सबै बताइदिएकी छन्। काठमाडौँमा गृहस्थी भएकी अञ्जुश्री डाक्टर प्रसादकी बहिनी हुन्। उनलाई पनि प्रत्येक हप्ता जस्तो आफ्ना घरमा आइरहने आफ्ना दाजु डाक्टर प्रसादका रुचिहरूको राम्रो ज्ञान छ। डाक्टर प्रसादकी जेठी दिदी, माइली दिदी, साइली दिदी पहिले पूर्वी पहाडका रामेछाप, सिन्धुली र दोलखामा रहे पनि अब सबैको बसोबास तराईकी राजधानीमा विस्तारित भएको छ। अञ्जुश्रीको पुरानो घर पूर्वी पहाडको 13 थुम हो, तर उनीहरूको परिवार पनि तराई र राजधानीमा विस्तारित छ। डाक्टर प्रसादकी कान्छी बहिनी सबला नेपालगञ्जमा बस्छिन्। आफ्ना क्षेत्रमा समृद्ध र शान्त परिवार सबैसँग छ। डाक्टर प्रसादका दाजु रोशन प्रसाद र भाइ केशव प्रसाद पनि जीवनयात्रा गुलरियामै चलिरहेछन्। डाक्टर प्रसादका पिता नारायण प्रसादको बिन्द्रालो अहिले पूर्वी पहाड हुँदै तराई मधेस, राजधानीदेखि समुद्र पार, अस्ट्रेलिया, अमेरिका, क्यानाडा र बेलायतसम्म फैलिसकेको छ। यसै कारण गर्व गर्छन् डाक्टर प्रसाद र अरू बाँकीलाई उनी शुष्क र शून्य जस्ता देख्ने गर्छन् कहिलेकाहीँ। शान्ताले आमाबाट पाएको मामा डाक्टर प्रसादको रुचि बारेको जानकारी अनुसार आलु उसिनेर तार्छिन्, अचार बनाउँछिन्। प्युठानका भाइ खुम्बहादुरले कुनै समयमा कोसेली भन्दै ल्याइदिएको भाँगो अचारमा मिसाउँदा निकै स्वादिलो हुन्छ। परिश्रमपूर्वक उनले कागती निचोरिन्, थोरै पिरो राखिन्, अलिकति भाँगोको धुलो छर्किन् र चाखिन्, चसक्क जिब्रो छुने अचार बनेछ। उनको मन प्रफुल्ल भएर सोचिन्, मामा दङ्ग पर्नुहुन्छ। शान्ता उत्साहित थिइन् र सेलरोटी पकाइन्। सेलरोटी र आलुको अचारका शौखिन छन् डाक्टर प्रसाद। 4 पका दुध किनेर ल्याइन् र कुराउनी बनाइन्। डाक्टर प्रसाद कुराउनी र जमेको खारिएको घिउ भनेपछि कुरुक्क हुन्छन्। शान्ता आफ्ना मामाका यी सबै रुचिसँग परिचित थिइन्। मामालाई कलेजो दिने निर्णयसहितका यी कोसेली बोकेर शान्ता मामा कार्यरत अस्पतालतर्फ लागिन्। हिँड्ने बेलामा शान्ताले उच्च स्वरमा भनिन्, म मामालाई भेट्न जान्छु, ढिलो हुनसक्छ, खाना तयार छ, छोराछोरीलाई दिनुहोला र आफू पनि खानुहोला, मलाई भोक छैन, आएर खान्छु। उत्तमदाको उत्तरको प्रतीक्षा नगर्दै उनी भर्याङ ओर्लिन थालिन्। उत्तमदालाई लाग्यो आफ्नी पत्नी कठोर निर्णयको कठोर भारी बोकेर कतै टाढा जान लागेकी छन् र उनी आफ्नो सङ्कटबाट विरत हुने कुनै सम्भावना छैन। धागो चुँडिएको चङ्गाको जस्तो उडिरहेको मनस्थितिमा टोलाइरहेका उसका आँखामा अनायास आँसु छ सर्किन लागे। हृदय विह्वल पार्ने निर्णयसँग अलिकति कुराउनी अचार र सेलरोटीको पोको झुन्ड्याएर शान्ता ठमठम हिँड्दै थिइन्। पर सडकसम्म उसले पत्नी गएको हेरिरह्यो। उनी घरबाट केही पर ओझेल भइन्, तर पनि उत्तम दाका आँखामा आँसु अविरल थिए। किन हो कुन्नी आज ऊ आफ्नी पत्नी श्रान्ताप्रति यतिविधि भावुक भएको छ, जो यसअघि अनेक दुःखका दिनमा पनि त्यो भावुकता उसमा पलाएको थिएन। शान्ता अविचलित यात्रातर्फ अग्रसर भइन्। कुन अन्तरप्रेरणाले हो उनी कठोर बन्दै थिइन्। उनका पाइला मूढ थिए, दृढ थिए। मामाका कार्यालयका लागि बसमा बसिन्। उत्तमदाको मोबाइल फोन बज्यो। शान्ताका सानोबा छवि कुमारको फोन रहेछ। उनले भने, जयसाब हामी धन्य रहेछौँ, शान्ताको यस्तो निर्णयले हामी जति स्तब्ध भयौँ त्यति नै गर्वले मन ढक्क फुल्यो। डाक्टर प्रसादको जीवनको सञ्जीवनी हुने शान्ताको निर्णयले उनलाई देवत्वमा पुर्याएको छ। छवि कुमार न्यायाधीश हुन्। उनी जति फरासीलाई छन् त्यत्तिकै रसिक पनि। उनी अञ्जुश्रीका पति हुन्। उनको बानी बेहोराका अनेक रमाइला कथाहरू छन् जसलाई अनुसरण गरिरहन असम्भव हुन्छ। उत्तमदाको लागि त यस्ता कथाहरू छेवैमा पर्न सक्दैनन्। तैपनि यिनको सधैँ चिन्तारहित अनौपचारिक र विनोद शैली प्रिय छ। यस प्रकारले उनी शान्ताका अभिभावक जस्ता छन् काठमाडौँमा। उत्तमदाले पनि सम्मान गर्छ र उनीसँग धेरै दुःख सुखहरू साट्ने गर्छ। छवि कुमार पनि सकेसम्म सहयोगी छन्। यसैकारण अरू नातेदारभन्दा निकै भिन्न तर फराक सम्बन्ध छ छवि कुमारसँग उत्तमदाको। त्यसो त विचारका हिसाबले र शान्ताको स्नेहका हिसाबले नेपालगञ्जमा रहेकी उनकी सानीमा सबला र सञ्जित कुमारसँगको सम्बन्ध निकै आत्मीय र गाढा छ। तर दैनिक सम्पर्कका कारण राजधानीमा नै बसोबास गर्ने छवि कुमारसँगको सम्बन्धमा भिन्नता हुनु स्वाभाविक हो। शान्ताका ठुली आमाका छोरा छन् इन्जिनियर रमेश। शान्ताका अनेक दुःख सुखमा उनी नजिकबाट चासो राख्छन् भने शान्ताका सानीमाका छोरा ऋषि र ठुली आमाका छोरा सुरेन्द्र पनि शान्तासँग बढी हिमचिममा छन्। उनीहरूसँग उत्तमदाको पनि खुल्ला संवाद हुन्छ। रमेशका भिनाजु रामरीको पनि शान्ताको घरमा बाक्लो आवत जावत हुन्थ्यो केही पहिलेसम्म, तर अब उनी भक्ति मार्गमा हिँडेपछि गृहस्थ यात्रा उपेक्षित हुँदै गएको छ। कति चाँडो सञ्चारित भइसकेछ शान्ताको निर्णय। औपचारिक रूपमा उत्तम दादाको यो निर्णयको कुनै जानकारी थिएन। शान्ताको फोन सम्वाद सुन्नु बाहेक न शान्ताले जानकारी दिइन् न अरू कसैले। उत्तमदालाई लाग्यो भान्सीको साहसिक निर्णयबारे डाक्टर प्रसादले मसँग राय लिनु जरुरी ठानेनन् होला। एक वचन सोध्नु आवश्यक थियो कि भविष्यमा भोग्नुपर्ने कठिनाई अरूले अनुभव गर्न सम्भव हुँदैन, मैले र मेरा सन्तानले मात्र खेप्नुपर्छ र खेप्छु। छवि कुमारले भने, भर्खर डाक्टर साहबको फोन आएको थियो, उहाँमा बाँच्ने आशा पलाएको छ। उहाँ मसँग भन्दै हुनुहुन्थ्यो, मलाई मेरी भान्जी शान्ताले कलेजो दिने भएन, उनको ब्लड ग्रुप पनि मिल्दो रहेछ, अरू परीक्षणका लागि दिल्ली जाने तयारीमा लागेको छु। छवि कुमार स्वयं उत्साहित र उत्तेजित लाग्दै थिए। त्यसबेला शान्ताले पाउने पीडा, शान्ताको मनोदशा, शान्ताका ती दुई निर्बोध सन्तानहरूको भविष्य र शान्ताको परिवारबारे कुनै उद्वेग उहाँका शब्द र स्वरमा केही पनि थिएन। डाक्टर प्रसाद मात्र एकमात्र डाक्टर प्रसादको जीवन बाहेक उहाँको कुनै सोच थिएन। महाभारतका युद्धपात्र अर्जुनका आँखामा अडिएको पानीभित्र घुमिरहेको माछाको छाया जस्तै छवि कुमारको ध्यान र सोच डाक्टर प्रसादको पुनर्जीवनमा मात्र केन्द्रित थियो। उत्तमदाले छवि कुमारको खुसी र आनन्द भङ्ग गर्न चाहेन। शान्त त्यस आनन्द बेगला अनुभव मात्र गरिरह्यो र सामान्य औपचारिकता पूरा गरी फोन थन्कायो। उसले सोच्यो, औषधिको लागि बिरुवाका जरा काट्नेहरूले बिरुवा के सोच्नेछन्? कहिल्यै विचार गरेको हुँदैन। मानिसहरू बिरुवाको जरा उखेल्छन् र आफ्नो जीवन खोज्छन्। शान्त औषधिकी बिरुवा हुन्, लालायित छिन् र डाक्टर प्रसाद उनको जराबाट जीवनका लागि उत्साहित छन्। त्यसमा जरा अड्किएको जमिन, बिरुवामा आश्रित माटोको धुलो, बिरुवामा जीवन खोजिरहेका पालुवा, बिरुवामा ढकमक्क फुलेका फुलहरू र लदावधी झुन्डिएका फलहरूको के मर्यादा हुन्छ र? ठिकै त हो, उत्तमदालाई अथवा शान्ताका छोराछोरी अनिमेश र अनुसालाई सोच्नु कसैले आवश्यक ठानेनन्। उत्तमदा आफ्नो मनलाई शान्त गराउँछ। फोनको घण्टी बज्छ नेपालगञ्जबाट, सबला सानिमा र सञ्जित कुमारको रहेछ। उहाँहरूले पनि शान्ताको साहसको प्रशंसा गर्नुभयो। प्रशंसाको समान शब्द समान शैली थियो। उत्तमदाको सहमति विमतिबारे कुनै प्रश्न वा शङ्का थिएन। बढी विश्वास भएर हो कि त्यो पनि हुनसक्छ। त्यस दिन केही अरू फोनहरू पनि आए। शान्तालाई देवीका रूपमा कोही सम्बोधन गर्दै थिए भने कोही महामानव भन्दै थिए, तर कसैले पनि त्यस परिवारको धारणाबारे जान्ने चासो व्यक्त गरेनन्। सायद त्यस्तो कुनै चासो राख्दा विपरीत हुने वा क्षति हुने उनीहरूमा चिन्ता हुनुपर्छ। डाक्टर प्रसादले जीवनको उज्यालो अनुभव गरेछन्। मानिसहरू अरूका लागि अन्धकार बाँड्छन्, आफ्नै बारे पनि उज्याला पक्षहरू लुकाउने गर्छन्। शान्ताको एक शब्द डाक्टर प्रसादका लागि जीवनको उज्यालो भएछ। उत्तमदा मनमा नै खुसी भयो। चार दशक पुरा गरेकी शान्ता उत्तमदाकी जीवनसङ्गिनी भएपछि सधैँ अन्धकारमा बाँचिरहेकी थिइन्। उनका कुनै पनि नातेदारहरूले शान्ताको अन्धकार चिर्ने चासो देखाउन सकेका वा चाहेका थिएनन्। उत्तमदा गरिबी, अभाव र उत्पीडनको जीवन प्रतीक थियो। उसका आफन्तहरू उसैमा आश्रित थिए। त्यसैकारण शान्ताको अन्धकार यात्रामा बत्ती देखाउने क्षमता उनीहरूमा थिएन। तर शान्ताका आफन्तहरू कमाई, जमिन, पद सबै प्रकारले सम्पन्न थिए। उनीहरू यसअघि आफ्नो श्रीवृद्धिमा गौरव र धन्य अनुभव गर्थे। कतिले त उत्तमदासँग शान्ताको बिहे हुने निर्णय सुनेपछि भनेका थिए, खेत प्रसादले पूर्वतिरको एउटा भिखारीलाई छोरी बुझाएछ, त्यसैले होला भोज भतेर चाडपर्वहरूमा उत्तमदास शान्ता र यिनका परिवारसँगको व्यवहार अलि हेय जस्तो हुन्थ्यो। सामन्ती संस्कृतिको त्यो रूपलाई उत्तमदा राम्ररी अनुभूत गरिरहेको हुन्थ्यो, तर शान्ता शान्त हुन्थिन् र जे छ त्यसैमा उनी रमाइरहेकी लाग्थिन्। तैपनि उनलाई गरिबीको कारणले घोचिरहन्थ्यो। उनी कुनै व्यापारी घरानामा, कुनै जमिनदारको परिवारमा, कुनै डाइरेक्टर, सचिव वा यस्तै कुनै ओजस्वी पदासीनहरूको महलमा परेकी भए सुख हुन्थ्यो कि। उत्तमदा शान्ताका आँखामा यस्ता भावहरू पढ्न खोजिरहेको हुन्थ्यो। शान्ता मुखले केही पनि भन्दिन थिइन्। दुई दशकभन्दा बढी अवधि यसरी नै सकिएछन्। माइतीको शान्त र सामान्य अभावरहित जीवनबाट अशान्त र गरिबीको गर्तमा जोडिन आइपुगेकी शान्ता यतिखेर कसैको जीवनज्योति हुने निर्णयका साथ आफ्ना पाइलाहरू बढाउँदैछिन्। बसबाट ओर्लेर केही छिन हिँडेपछि उनी आफ्ना प्रिय मामाको अफिसमा पुगिन्। डाक्टर प्रसाद काठमाडौँको एउटा चर्चित अस्पतालका कार्यकारी प्रमुख छन्। उनले यसअघि सरकारी अस्पतालको कार्यकारी भएर राम्रो काम गर्ने डाक्टर भन्ने नाउँ कमाइसकेका हुन्। केही समय उनी विश्वविद्यालयका गरिमामय जिम्मेदारीमा समेत पुगेका थिए, तर जहाँ पुगे पनि र जस्तो भूमिका लिनु परे पनि धन सम्पत्ति र पद केहीमा पनि उनमा अरूको जस्तो लोभ देखिँदैन। सबैजसोको धारणा हुन्छ डाक्टरहरूसँग पैसा कमाउने मेसिन हुन्छ, त्यसमा पनि ठूला संस्थामा प्रमुख भएकाहरूसँग त लक्ष्मी प्रसन्न हुन्छन्। तर डाक्टर प्रसाद अपवाद भएका छन्। उनको कमाई कसैको पसिना र श्रम शोषण गरेर, अवैधानिक काम गरेर, कसैको कमजोरीको फाइदा बटुलेर भएको छैन। आफ्नो पसिना, योग्यता र निष्ठाको कमाईले जीवन धान्दै आएका डाक्टर प्रसादकी पत्नी पनि डाक्टर नै छिन्। उनकी छोरी डाक्टर भइन्। सानो परिवार परिश्रमको कमाईले गुजारा चलिरहेको छ। इमान्दारी, लगन र योग्यताकै कारण उनी जहाँ गए पनि सफल देखिन्छन्। काठमाडौँको मूलद्वारमा रहेको यस अस्पतालका लगानीकर्ताहरूले छ दशक नागिसकेका डाक्टर प्रसादलाई त्यसै यति ठूलो जिम्मेदारी दिएका होइनन्। डाक्टर प्रसादकी सहायक बाहिर ढोकैमा थिइन्। शान्ताले आफ्नो कोसेलीको झला बिसाउँदै भनिन्, मेरो नाउँ शान्ता हो, डाक्टर प्रसाद मेरा मामा हुनुहुन्छ, उहाँलाई भेट गर्न आएकी हुँ, खबर गरिदिनुहोस् न बहिनी। सहायकले केही छिन बैठक चलिरहेको जनाउ दिँदै भनिन्, केही छिन पर्खनु पर्नेछ। बैठक सकियो, केही मानिस आए गए। तिनमा केही डाक्टर प्रसाद र शान्ताका नातेदारहरू पनि थिए। तिनीहरू शान्तालाई नदेखे चाहिँ हिँडिरहेका थिए। करिब एक घन्टा बित्यो। शान्ता भोक र तिर्खाले आकुल हुन लागिन्। उनले बिहानदेखि केही खाएकी छैनन्। सहायकलाई आग्रह गरिन्, एकपटक खबर पुर्याइदिनुहोस् न, बिर्सनु भयो कि। सहायकले फोनमा पुनः जानकारी दिइन् र भनिन्, केही छिन पर्खनु पर्ने भयो। यसो गर्दा करिब चार घन्टा बितिसकेको छ। शान्ताले मामाका लागि ल्याएको स्पेसल खाना पनि सेलायो। कुराउनी सेलरोटी र आलुका चाना झोलामा छन्। शान्ता आफै भोकले बिलकबन्धमा परिसकिन्। कलेजाको उपचारमा साथ मामाका प्रिय भोजन मिहिनेतपूर्वक बनाएर भोकै आएकी शान्तामा धैर्य टुङ्गिन थाल्यो। उनी केही बोल्न र भन्न सकिरहेकी थिइनन्। चार घन्टाको पर्खाइपछि शान्ताले सहायकसँग भनिन्, मामालाई ल्याइदिएको खानेकुरा छ, दिनुहोला। र उनी रित्तो मन रित्तो झोला घरतिर फर्किन्। अघिल्लो साँझ खाएको भातले छाडिसकेको थियो। मङ्सिरको चिसोले मुटु छेड्दै थियो। चार पाँच घन्टा भोक र प्यासग्रस्त शान्ता विवल विचलित र तप्त हुँदै घर पुगिन्। उनी घर पुग्न साथ डाँको छोडेर रुन थालिन्। अपमान, उपेक्षा, भोक तिर्खा सबैको पीडा र त्योभन्दा पनि मामाको पुनर्जीवन दिन व्यग्र उत्साह मर्न लागेपछि उनका लागि सहिसक्नु भएन। उनी त्यसबेला एक्लै थिइन्। छोराछोरी कलेजबाट फर्किसकेका थिएनन् र उत्तमदा बाहिरबाट घर फर्कने समय हुँदै थियो। उनी आँसुका दहमा डुब्दै कतिखेर निदाइन पत्ते भएन। शान्ता भुसुक निदाइसकेकी रहेछन्। उत्तमदाले घर फर्किन साथ मस्त निद्रामा रहेकी शान्तालाई निहाल्यो। उनको अनुहारमा कुनै कान्ति थिएन, मलिनता बाहेक त्यहाँ केही देखिँदैन थियो। गालाभरि आँसुका बाक्ला थेग्लाहरू थिए। उत्तमदालाई सम्झन समय लागेन। आज शान्ताको दुखाइको कुनै सीमा रहेनछ र उनको मनोवैज्ञानिक पीडा आज सहिसक्नु भएनछ। उत्तमदाले सोच्यो, यस्तो पीडा अबका दिनमा कति र सहनुपर्ने हो, र शान्ताका आँसुको समुद्रमा हामी परिवारका सदस्यहरूले कहिलेसम्म पौडी खेल्नुपर्ने हो। त्यस समुद्रबाट पार पाइने हो कि होइन, त्यसै डुबेर परिवारको जहानको अन्त्य हुने हो कि। उत्तम्दा मौन मैनबत्ती जलाउँछ र कोठालाई उज्यालो पार्छ। लोडसेडिङमा परेको देश अन्धकारमा पसेपछि मैनबत्ती बाहेक कुनै सहारा छैन। जीवनज्योति थोरै भए पनि बलिरहनुपर्छ र मात्र अन्धकार चिर्न सकिन्छ। उत्तमदा पत्नीको क्लान्त र अश्रुपूर्ण अनुहार देखेपछि थप मर्माहत भयो। उनी 15 दिन पहिले मात्र बर्दियाबाट काठमाडौँ आएकी थिइन्। यसपटक अघिपछि भन्दा उनी बेसरी अस्वस्थ भएकी थिइन्। गरिबी अभाव र थेग्न नसक्ने पारिवारिक बोझले उनी थिचिएको लामो समय भयो। 24 वर्ष पहिले 21 वर्षको उमेरमा शान्ता नवदुलैको रूपमा बर्दियाको शान्त र सुखपूर्ण जीवन भोग गरिरहेको आमा बुबाको घर छाडेर काठमाडौँको गरिबी कष्ट र बोझिलो पारिवारिक डेरामा प्रवेश गरेकी थिइन्। उनी बर्दियामा आमाको प्रेम र पिताजीको रेखदेखमा बढेकी थिइन्। उनका भाइहरू सानै थिए। गुलेरियादेखि नेपालगञ्जको सानिमाको घरभन्दा टाढा कहिले पाइलो नटेकेकी शान्ता सुदूरपूर्वका पुरै अपरिचितहरूको साथमा आउनुपर्दा त्यस रात रोइरहन्। उनका साना हजुरबा सुरेश राजजीको प्रस्तावले उत्तमदासँग उनको लगन जोडेको थियो। उत्तमदाका मित्र डिसी शर्माले लभिङ गरेका रहेछन्। काम विशेषले डिसीजीसँग गुलेरिया पुगेका उत्तमदालाई सुरेश राजजीले शान्तालाई देखाउँदै बिहेको प्रस्ताव गर्दा ऊ आश्चर्य अन्य मनस्क हुन पुगेको थियो। सुरेश राजजीसँग उत्तमदा काठमाडौँको सडक आन्दोलनमा धेरै पटक सँगसँगै भएको हुनाले परिचित थियो। आफ्ना 4 जना भाइहरूलाई पढाउने बोझदेखि घरमा वृद्ध पिताजीको पीडालाई केही हल्का गराउनुपर्ने अवस्था उत्तमदा थियो। ऊ त्यसबेला पार्ट टाइमबाट भर्खर सहायक प्राध्यापक भएको थियो। 24 घण्टामा 18 घण्टाभन्दा बढी ऊ काममा व्यस्त हुन्थ्यो। कलेज पढाउने, विभिन्न पत्र पत्रिकाहरूमा लेख्ने, आफ्नो विश्वास अनुसारको राजनीतिक विचारका पक्षमा जुलुस, धरना र गोष्ठीमा कुदिरहने कामहरू उसका थिए। ऊ आफ्नो विश्वासमा दगोरिरहँदा अनेक चन्दाजीवीहरू, अनेक धन्दाजीवीहरू ठाठसँग हिँडिरहन्थे। तैपनि संस्कृति र मूल्यको छेउदामा बाँकी सबै सुविधाहरू परित्याग गरिरहेको थियो। 2 कोठा थिए भाडाका। एउटा कोठामा पुरानो थोत्रो खाट थियो जसमा एउटा राडी र तन्ना हुने गर्थ्यो। कोठाको बाँकी भाग पत्र पत्रिका र पुस्तकहरू छरप्रष्ट थिए। त्यसैमा उत्तमदा गुडुली परेर लेखी वा पढिरहन्थ्यो। अर्को कोठाको एक छेउमा भान्सा थियो र बाँकी भागमा 4 भाइहरू गुन्द्रीमा एउटा दरी र तन्नामा सुत्ने गर्थे। भान्सा, थोत्रो स्टोभ, 2-3 थालको चौरा, काँचका केही ग्लास र सानो खलले सजिसजाउ थियो। प्याजको झोल, आलुको झोल, कुनै दिन पानी सोलरसँग मोटा चामलको भात उत्तमदाको भोजन व्यञ्जन थियो। चान्ताले उत्तमदाको डेरामा पाइला टेक्दाको हाल यस्तै थियो। उत्तमदाका पिताजी रत्नप्रसाद अघोषित साधु हुनुहुन्थ्यो। उहाँले श्री सम्पत्ति सुख केही रोज्नु भएन। यसै कारण उत्तमदाकी आमाले जीवनको अधिक कालखण्डहरूमा सायदै अगाउन्जी भात खान पाउनुभयो होला। आफ्ना सन्तानका लागि ढिँडो वा मकैको भात पस्किँदा पस्किँदै रितिसकेको भाँडो खुर्केर र हेरेर आमाका धेरै दिनहरू बितेका थिए। उहाँले यसलाई कर्म र भाग्य भनेर सान्त्वना दिने गरेको उत्तमदाले धेरै पटक नसुनेको होइन। उत्तमदाको बिहेको खुसीमा 7 दशक र आधा वसन्त पार गरिसक्नुभएका पिताजी, कष्टले बुद्धत्वमा पुग्ने भएकी आमा, खुसी साट्न आएका दिदीबहिनीहरू र उत्तमदाका मावलीहरूले दुब्ली पाथली अत्यन्त लज्जालु अन्तर्मुखी शान्तालाई दुलैका रूपमा स्वागत गर्दै अभावग्रस्त खाटमा बसाएका थिए र थोत्रो स्टोभमा सलेदो बाल्न लगाएका थिए। अपार दुःखको यस कुण्डबाट जति गरे पनि लामो समयसम्म मुक्त हुनु सम्भव थिएन। अभाव झेलिरहेका 5 जनाका बीचमा शान्त थपिन्। बिहेमा आएकाहरू सुखी जीवनका लागि आशीर्वाद दिएर फर्किसक्नु भएको थियो। उत्तमदा राति अबेरसम्म काममै हुन्थ्यो। साना भाइहरू विद्यालय जान्थे। घरकी कान्छी छोरी भएर आमा बाबुको काख नछाडेकी शान्ताका काँधमा टाढा कतै नचिनेका बालक र किशोर वयमा टेक्न लागेका केटाकेटीहरूको जिम्मेवारी आयो। उनी पढ्दै थिइन् नेपालगञ्जमा, तर पढाइको निरन्तरता थिएन। काठमाडौँमा समेत निरन्तरता हुन सकेन। शान्ता भाइहरूलाई लागेर उत्तमदालाई दाजु भनेर सम्बोधन गर्न लागिन्। भात पकाउनु, भाँडा माझ्नु र कपडा धुनु उनको दिनचर्या हुन लाग्यो। भाइहरू फुर्सदमा सघाउने गर्थे। शान्तालाई आमा बुबा र भाइहरूको सम्झनाले तीव्र आक्रमण गर्यो। काठमाडौँको कोठामा फोन थिएन। बर्दियामा दूरसञ्चार संस्थान कार्यालयमा एउटा मात्र फोन छ, तर समय फोन विस्तार भएको थिएन। जसलाई फोन गर्न मन लागे पनि त्यहीँ आएर पालो कुर्नुपर्ने थियो। बर्दिया अत्यन्त विकट मानिन्थ्यो। आफ्ना घरमा फोनको कल्पना गर्नु आश्चर्यको विषय हुन्थ्यो। शान्ता आमा बुबा अनि आफ्ना कलिला भाइहरूसँग भेट गर्न नपाएको न्यास्रोमा तडपिन लागिन्। आवा गरेर हालखबर बुझ्नुबाहेक विकल्प थिएन। एक्लै काठमाडौँबाट बर्दिया जानु सजिलो पनि थिएन। नेपालबाट बर्दिया जाने बाटो कष्टकर भएका कारण छिमेकी राष्ट्रको भूमि हुँदै गुलेरिया पुग्न मानिसहरू बाध्य थिए। शान्ता कुनै दिन मलिन अनुहार लगाउँदै भन्थिन्, आमा बुबाको एक वचन सुन्न पाए कस्तो हुन्थ्यो। भाइहरूसँग बोल्न पाए कति आनन्द हुन्थ्यो। त्यसोभन्दा शान्ताको आँखाका ढिलमा सेता असिनाका डल्ला जस्ता आँसुका डल्लाहरू टिलपिल भएर देखा पर्थे। तर्कलाको पातमा जम्मा भएका प्रातकालीन शीतका थोपा जस्तै भएर ढल्किँदै भुइँमा झर्थे शान्ताका आँसु। उत्तमदा अभिभावक जस्तै भएर सम्झाउने प्रयास गर्थ्यो, किनकि उत्तमदा शान्ताभन्दा सात आठ वसन्त बढी पार गरिसकेको भएमा थियो। ऊ अनेक शब्दमा सान्त्वना दिन्थ्यो, तैपनि टाढा र परिचितहरूको बस्तीमा पुगेकी अनि बाआमाकी प्रिय कान्छी छोरीको मन सजिलै र सहज र शान्त बन्न सम्भव हुँदैन। समयको प्रवाहसँगै मानिसहरू अभ्यस्त हुँदै जान्छन्। श्रुति सम्वेगमा यतिन्जेल तपाईँ पुरुषोत्तम दाहालको उपन्यास शान्ताको वाचन सुन्दै हुनुहुन्थ्यो। यो वाचनसँगै आजलाई श्रुति सम्वेगको समय सकिँदैछ। कार्यक्रमबारे तपाईँका सल्लाह, सुझाव वा प्रतिक्रियाका लागि हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेग, उज्यालो 90 नेटवर्क, पोस्ट बक्स नम्बर 6469, काठमाडौँ। इमेलका लागि shruti@unn.com.np। हवस् त, अर्को साता शान्ताको दोस्रो श्रृङ्खला लिएर आउनेछौँ। तबसम्मका लागि प्राविधिक साथी दिनेश निरौला र म अच्युत घिमिरे बुलबुल बिदा चाहन्छौँ। नमस्कार।